यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पोखरा विश्वविद्यालयबाट 7872 विद्यार्थी दीक्षित। प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। एउटै प्रकृतिका संरचना गाभ्ने, खारेज तथा हस्तान्तरण गर्ने सम्बन्धी सुझावहरू कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने मन्त्री परिषद बैठकको निर्णय। विश्व स्वास्थ्य संगठन WHOद्वारा बाल बालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि निशुल्क वितरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण। र G20 विदेश मन्त्रीहरूको बैठक दक्षिण अफ्रिकाको जोहानेसबर्गमा शुरू हुँदै।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। पोखरा विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी 7872 विद्यार्थी दीक्षित भएका छन्। कास्कीको ढुंगेपाटनमा आज आयोजित विश्वविद्यालयको 20 दीक्षान्त समारोहमा विद्यार्थीहरूलाई दीक्षित गर्नुका साथै कुलपतिबाट पदक र सर्वोत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ। आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञान, दर्शन, योग र खोजको उद्गम स्थल नेपालमा दीक्षित विद्यार्थीले सदैव इमानदार भएर देशका लागि काम गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले आत्मविश्वासका साथ इमानदार भई समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्न दीक्षित विद्यार्थीसँग आग्रह गर्नुभयो। कुनै पनि देशको सार्वभौम सत्ता सानो वा ठूलो हुँदैन भन्ने विषयमा स्पष्ट भई सदैव नेपाल र नेपालीलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड़ दिनुहुँदै प्रधानमन्त्री ओलीले विश्वविद्यालयको रूपान्तरणकारी विकासमा सरकारको साथ रहने बताउनुभयो। सरकारले एउटै प्रकृतिका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन प्रतिवेदनले सिफारिश गरेका सुझावहरू कार्यान्वयनका लागि सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सार्वजनिक खर्च पुनरावलोकन आयोग 2075, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग 2081 र एउटै प्रकृतिका कामका लागि स्थापना भएका अलग अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्ने सम्बन्धी अध्ययन प्रतिवेदन 2081 सिफारिश गरेका सुझावहरू कार्यान्वयनको लागि सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको बताउनुभयो।
सुझाव कार्यान्वयन उच्च स्तरीय कार्यदल गठन गर्ने निर्णय भएको छ। त्यस्तै नेपाल प्रहरीको प्रहरी अतिरिक्त महामन्त्री श्री रविन्द्र केसीको राजीनामा स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ। नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक श्री रविन्द्र आयुक्तको बैठक संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको 58 नियमित अन्तर्गत 2081 फागुन 12 14 गतेसम्म स्विजरल्याण्डको जेनेभामा आयोजना हुने हाई लेभल सेगमेन्टमा सहभागी हुन माननीय परराष्ट्र मन्त्रीको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ। त्यस्तै प्रकारले नेपाल र संयुक्त राज्य अमेरिका बीच हुने पुरातात्विक समुदायको संस्कृतिसँग सम्बन्धित सामग्रीहरूको प्रसार प्रसार तथा आयात प्रतिबन्ध सम्बन्धी सम्झौता स्वीकृति गर्ने।
यही माग 6 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार मन्त्री गुरूङले 2082 सालको वर्षभरि दिइने सार्वजनिक विदा तथा कार्यालय समय निर्धारण गर्ने, नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुन बाबु ढकाललाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो। बैठकले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने र औद्योगिक व्यवसाय पहिलो संशोधन नियमावली 2081 स्वीकृत गर्ने लगायतका निर्णय भएको मन्त्री गुरूङले बताउनुभयो। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले जलस्रोत विधेयक 2081 55 मध्ये 54 दफा पारित गरेको छ। समितिको आज बसेको बैठकमा भएको विधेयकमाथिको दफावार छलफलपछि समितिले जलस्रोतको स्वामित्व र विकासको अधिकार, आयोगको स्थापना, काम कर्तव्य अधिकार लगायतका 12 परिच्छेदका 54 दफा सर्वसम्मतिले पारित भएको सभापति दीपक बहादुर सिंहले बताउनुभयो। यस्तै बैठकले दफा 17 उपदफा 1 र 2 भने समितिको आगामी बैठकमा पुनः विस्तृत छलफल गरी पारित गर्ने भएको छ। बैठकमा सांसदहरूले जलविद्युत आयोजना निर्माण गर्दाका मापदण्ड, जल उत्पन्न प्रकोपहरूको व्यवस्थापन, बाँध निर्माण र सुरक्षाका सम्बन्धमा विधेयकले स्पष्ट पार्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले जलस्रोतको संरक्षण र विकासमा जोड़ दिँदै जल उत्पन्न विपद सामना गर्न विद्युतीय प्रणालीमा आधारित जलस्रोत सम्बन्धी तथ्याङ्क र पूर्व सूचना प्रणालीलाई पनि विधेयकले समेट्नुपर्ने संशोधन प्रस्तुत गर्नुभयो। बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जलस्रोतको दिगो विकास, उपयोग, संरक्षण एवं व्यवस्थापन, लाभको न्यायोचित बाँडफाँड, मौसम तथा जल उत्पन्न विपद न्यूनीकरण गर्ने उद्देश्यले जलस्रोत ऐन ल्याउनु परेको प्रष्ट पार्नुभयो। बाल बालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज एक समारोहबीच हस्तान्तरण गरिएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का नेपाल प्रतिनिधि डाक्टर राजेश साम्भाजी राव पाण्डव र युनिसेफका निमित्त नेपाल प्रतिनिधि बुधी सेटी यावनले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडीलाई औषधि हस्तान्तरण गर्नुभएको हो। प्राप्त औषधि कान्तिबाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पताल तथा भक्तपुर क्यान्सर अस्पतालमा बाल बालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने जनाइएको छ। औषधि हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवर्धनको काम भइरहेको बताउनुभयो। सम्झौता अनुसार आगामी 5 वर्ष सन् 2025 2030 लागि संस्थाले 35 प्रकारका अत्यावश्यक औषधि निशुल्क उपलब्ध गराउनेछ। कार्यक्रम मार्फत औषधि प्रदान गर्नुको साथै ती औषधिको उचित भण्डारण र व्यवस्थापनमा 4 अस्पताललाई आवश्यक रेफ्रिजिरेटर र हाइग्रोमिटर खरिद गरी सम्बन्धित अस्पताललाई हस्तान्तरण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। आपतकालीन चिकित्सकीय समूह परिचालन कार्यविधि 2081 सम्बन्धी सिमुलेशन अभ्यासको पूर्व तयारी बैठक सम्पन्न भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन कार्य संचालन केन्द्रका प्रमुख डाक्टर प्रकाश बुढाथोकीको अध्यक्षतामा बैठक सम्पन्न भएको केन्द्रले जनाएको छ। यसैबीच आज नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्वास्थ्य आपतका लागि तथा विपद पूर्व तयारी तथा प्रतिकार्यमा भए गरेका कार्यहरूको समीक्षा गरी नेपालका लागि कार्यान्वयन गर्न योग्य र प्रभावकारी सुझावहरू पेश गर्न प्राविधिक समितिको बैठक बसेको केन्द्रले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदहरूको बलिदानका कारण नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव भएको बताउनु भएको छ। गोर्खा नगरपालिका 14 गोपलिङ स्थित शहीद परिवारसँगको भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनका लागि ज्यानको बलिदान दिने शहीदहरू देशको साझा सम्पत्ति भएको उल्लेख गर्नुभयो। अध्यक्ष प्रचण्डले आजै गोर्खाको पालुङटार 8 स्थित जनयुद्धका क्रममा ज्यान गुमाउनुभएका शहीद वीरेन्द्र ओलियाको परिवारसँग भेट गरी शहीद परिवारको अवस्था बारेमा जानकारी लिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेश सहमतिमै पारित हुने बताउनु भएको छ। धनगढ़ीमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले पछिल्लो समय ल्याएका अध्यादेशले छिट्टै संसदमा प्रवेश पाउने बताउनुभयो। मन्त्री भण्डारीले सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै अध्यादेशले लगानी मैत्री वातावरण बन्ने खालको सुनिश्चितता भएको उल्लेख गर्नुभयो। ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकारको विषयलाई लिएर आन्दोलनरत पक्ष र प्रहरी बीच झडप हुँदा सुरक्षाकर्मीसहित 12 जना घाइते भएका छन्। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माका अनुसार झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी 11 जना र प्रदर्शनकारीतर्फ 1 जना सहित 12 जना घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले 7 सेल अश्रुग्यास प्रहार गरेका थिए। धनकुटाको सागुरीगढ़ी गाउँपालिकाको महाभारतमा लामो समयदेखि खानेपानीको चरम समस्या झेलिरहेका स्थानीय पछिल्लो समय गाउँमा लिफ्ट आयोजनाको सफल परीक्षण भएपछि अब भने खानेपानीको समस्या समाधान होला कि भन्ने आशामा छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट।
खानेपानी जोहकै लागि महाभारतका स्थानीय बिहानैदेखि घण्टौंसम्म हिँडेर मुहानसम्म पुग्नुपर्छ। खडेरीको कारण बस्ती नजिकका कुवा पँधेरो सुक्दै गएपछि पानी ल्याउन 1.5-2 घण्टा टाढाको माखावा खोला धाउनुपर्छ। पानीको जोह गर्दा कतिको बिहान बित्छ त कति बालबालिकाको विद्यालय नै छुट्ने गरेको छ। तर अहिले महाभारतमा लिफ्टिङ प्रविधि सफल भएसँगै वर्षौंदेखि भोग्दै आइरहेको खानेपानी समस्या समाधान हुने आशा पलाएको स्थानीयको भनाइ छ।
पानी अब कहाँ
खानेपानीको समस्या बढ्दै गएपछि विक्रमसम्म 2072 सालबाट शुरू भएको माखावा खोला लिफ्टिङ खानेपानी आयोजनाको बल्ल तल्ल सफल परीक्षण गरिएको छ। हालसम्म 2,09,00,000 रुपियाँ लागत रहेको आयोजनाबाट पानीलाई लिफ्ट गरेर 1,389 मिटरको उचाइमा रहेको पोखरी डाँडामा पानी झारिएको छ। खानेपानीको चरम समस्याका कारण बसाई सर्नुपर्ने स्थितिसम्म आएकोमा अब सहज हुने गाउँपालिका अध्यक्ष जितेन्द्र राईको भनाइ छ।
यो वर्षबाट यो वार्डको खानेपानीलाई कम्प्लिट गर्न गइरहेको छौँ। हिजोको दिनमा स्कुल पढ्ने भाइ बहिनीहरू नानीहरू चाहिँ स्कुल जानुभन्दा अगाडि पानी बोकेर उनीहरू स्कुल जाने अवस्थाहरू थियो। बसाइ सर्नुपर्ने अथवा अन्यत्र चाहिँ जानुपर्ने अवस्थाहरू थिए।
आयोजनाबाट गोलखाडी, होङकुटोल, लेक्सिरान, खोङजाली, खाकचिराङ, डडुवा, छिनामचोक, बैंका, गैरी टोल, खोलिम्फू, आसकोट गरी 11 टोलका 250 भन्दा बढी घरदुरी लाभान्वित हुने बताइएको छ। पोखरी डाँडामा संकलन गरिएको पानीलाई उपभोक्ताको घरसम्म वितरण गर्न 6 स्थानमा ट्याङ्की निर्माण तथा उपभोक्ताको घरसम्म पाइप बिछ्याउने तथा मोटर जडानको कार्य भइरहेको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष 2081-82 12 वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ। सड़क, पर्यटन, कृषि र शैक्षिक संस्थाका पूर्वाधार निर्माण सम्बन्धी 9,47,00,000 बजेट विनियोजन भएका 2 वटा सम्पन्न, 4 वटा निर्माणाधीन र 3 वटा ठेक्का प्रक्रियामा रहेका नगरपालिकाले जनाएको छ। बेनी नगरपालिकाका इन्जिनियर सुदीप गौतमले थप 3 वटा आयोजनाको ठेक्का आह्वानको तयारीमा रहेको जानकारी दिनुभयो। वीरगंज स्थित एकीकृत तथा आईसीपी भन्सार नाका हुँदै आर्थिक वर्ष 2081-82 साउनदेखि माघ मसान्तसम्मको 7 महिनाको अवधिमा भारत तथा तेस्रो मुलुकतर्फ 80,34,54,00,000 मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको छ। गत वर्षको तुलनामा यस आर्थिक वर्षको 7 महिनामा 140% निर्यात वृद्धि भएको वीरगंज स्थित आईसीपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले जानकारी दिनुभयो। गत असोज 12 गतेपछि करिब 5 महिना वर्षा नहुँदा आलु, गहुँ लगायतका बाली नाली ओइलाउन थालेपछि मंगलबार परेको पानीका कारण रसुवाका स्थानीय कृषक खुशी भएका छन्। यसैगरी जमीनमा चिसोपन बढेपछि चौपायाको चरण क्षेत्रमा हरियाली छाउने तथा वन जंगलमा लागेको डडेलोका कारण त्राहिमाम बनेको जनजीवनलाई राहत पुग्ने भएकाले स्थानीय किसान सहित जिल्लावासी खुशी भएका रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो। काठमाडौँको दक्षिणकाली वन क्षेत्रमा फैलिएको डडेलो नियन्त्रणमा आएको छ। दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले हिजो साँझ 5 बजेदेखि लागेको डडेलो आज दिउँसो मात्रै नियन्त्रणमा आएको बताउनुभयो। डडेलो नगरपालिकाको वडा नम्बर 4, 3 र 1 को जंगल क्षेत्रमा फैलिएको र यसले 25 देखि 30 हेक्टर भन्दा बढ़ी वन क्षेत्र जलेको उहाँले बताउनुभयो। नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ताको सहयोगमा आगो नियन्त्रणमा आएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आजबाट G20 देशका विदेश मन्त्रीहरूको बैठक शुरू हुँदैछ। बैठकमा दक्षिण अफ्रिका र अमेरिका बीचको कूटनैतिक तनावका बीच अमेरिकी विदेश मन्त्री मार्को रूबियो भने उपस्थित हुनुहुने छैन। रूसी विदेश मन्त्री सेर्गेई लाभरेभ र चिनिया विदेश मन्त्री वाङ यी लगायत कूटनीतिज्ञहरू यस भेलामा उपस्थित हुने अपेक्षा गरिएको छ भने अमेरिकाको प्रतिनिधित्व दक्षिण अफ्रिकाका लागि कार्यवाहक राजदूत डाना ब्राउनले गर्नुहुनेछ। G20 बैठकमा युरोपेली संघ EU, संयुक्त राष्ट्र संघ र अफ्रिकी संघ सहभागी हुनेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गर्नुभएको एक कार्यकारी आदेशमा देशको श्वेत अल्पसंख्यक विरूद्ध भेदभाव हुने गरी कानून बनाएको भन्दै दक्षिण अफ्रिकालाई विदेशी सहायता रोक्ने निर्णय गरेको थियो। अमेरिका अन्तर्राष्ट्रिय न्यायालयमा इजरायल विरूद्ध दक्षिण अफ्रिकाको मुद्दासँग पनि असन्तुष्ट रहेको छ। दक्षिण अफ्रिकाले गत वर्ष डिसेम्बरमा शुरू भएको G20 अध्यक्षताको हिस्साका रूपमा यस वर्ष 130 भन्दा बढ़ी कार्यदल बैठक र 23 मन्त्रीस्तरीय बैठकहरू आयोजना गर्नेछ। इरानले सन् 2024 कम्तीमा 975 जनालाई मृत्युदण्ड दिएको दुई मानवाधिकारवादी समूहले जनाएका छन्। नर्वे स्थित इरान ह्युमन राइट्स IHR र फ्रान्सेली समूह टुगेदर अग्नेस्ट द डेथ पेनाल्टी ICPM का अनुसार सन् 2008 इरानमा सन् 2024 मृत्युदण्डको सजाय सुनाइएको यो सबैभन्दा बढ़ी संख्या हो। इरानले मृत्युदण्डलाई राजनीतिक उत्पीड़नको मुख्य हतियारका रूपमा प्रयोग गरेको आरोप लगाउँदै संयुक्त प्रतिवेदनमा भनिएको छ। यो आँकड़ाले सन् 2024 इरानमा मृत्युदण्डको प्रयोगमा डरलाग्दो वृद्धि भएको देखाउँछ। आईएचआर का निर्देशक महमूद अमीरी गोमद्दामले यी मृत्युदण्डहरू इस्लामिक गणतन्त्रले सत्तामा आफ्नो पकड़ कायम राख्न आफ्नै जनता विरूद्ध गरेको युद्धको एक हिस्सा हो भन्नुभयो। हमासले चारजना इजरायली बन्धकको शव रहेको कफिन आज इजरायललाई हस्तान्तरण गरेको छ। सन् 2023 अक्टोबर 7 इजरायलमाथि भएको आक्रमणपछि हमासले पहिलो पटक शव हस्तान्तरण गरेको हो। यो हमास र इजरायली पक्षबीच जनवरी 15 सहमति गरिएको र जनवरी 19 कार्यान्वयनमा आएको युद्धविराम सम्झौता अन्तर्गत भएको छ। बदलामा इजरायली जेलमा रहेका जीवित प्यालेस्टाइनी बन्दीको आदान प्रदान हुनेछ। हमासले विवास परिवारको अपहरणका समय गरेको भिडियो प्रसारणमा आमा र उनका छोराहरू 4 एरियल र केवल 9 केफिरलाई गाजा सीमा नजिकैको उनीहरूको घरबाट जफत गरिएको देखिएको थियो। गाजामा 15 लामो संघर्षपछि जनवरी 19 इजरायल र हमासबीच भएको युद्धविरामको पहिलो 6 प्रथम चरणको एक हिस्साका रूपमा उनीहरूको शव स्वदेश फिर्ता गरिएको हो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहिबार बन्धकको शव फिर्ताको क्षण इजरायलका लागि निकै कठिन दिन हुने बताउनु भएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले नेपालले वित्तीय पहुँच र विद्युतीय भुक्तानीको प्रयोगमा राम्रो प्रगति गरिरहेको बताउनु भएको छ। दक्षिण एसिया क्षेत्रीय आर्थिक समावेशी पहल कार्यक्रमको बिहिबार काठमाण्डुमा भएको बैठकमा गवर्नर अधिकारीले दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणलाई सुदृढ़ बनाउन वित्तीय सेवाको डिजिटलाइजेशन, ग्राहक संरक्षण, वित्तीय साक्षरता र साना तथा मझौला उद्यममा वित्तीय सेवा विस्तारमा जोड़ दिन सम्बद्ध पक्षहरूलाई आग्रह गर्नुभयो। बैठकमा श्रीलंकाको केन्द्रीय बैंकका गवर्नर डाक्टर पी नन्दलाल बीरा सिंघेले दक्षिण एसियामा वित्तीय पहुँच र वित्तीय सेवा विस्तारका निम्ति हातेमालो गरी काम गर्नु जरूरी रहेको बताउनुभयो। बैठकले आगामी 5 लागि दिगो, समावेशी र 9 वित्तीय सेवाको प्रारूप तयार गर्ने विषयका एजेण्डालाई विशेष जोड़ दिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। त्यस बैठकमा नेपाल सहित श्रीलंका, बंगलादेश, मालदिव्स र पाकिस्तानका केन्द्रीय बैंकका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। निर्माण सम्बन्धी नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी बिहिबारदेखि काठमाण्डुमा शुरू भएको छ। भ्रिकुटी मण्डपमा शुरू भएको प्रदर्शनीको शुभारम्भ गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मुलुकलाई समृद्ध बनाउन र स्थानीयको उत्पादन सहरसम्म पुर्याउन आवश्यक सड़क र बाटो निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। प्रदर्शनीमा निर्माण सम्बन्धी उद्योग कम्पनी, डिलर तथा सब डिलरहरू र विक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूका बारेमा जानकारी गराउने विभिन्न देशका 300 भन्दा बढ़ी कम्पनीहरूको सहभागिता रहेको छ। नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फाल्गुन 11 गतेसम्म चल्नेछ। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको हालसम्म कुल बजेटको करिब 25% खर्च गरेको छ। प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले बिहिबार गरेको अर्धवार्षिक समीक्षामा चालू आर्थिक वर्षको फाल्गुन 3 गतेसम्म पुँजीगत खर्च 42.83% र चालू खर्च 28.47% रहेको जनाइएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालू आर्थिक वर्षमा विनियोजन भएको पुँजीगत बजेटको कार्यान्वयन र भुक्तानीलाई विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभयो। साताको शेयर कारोबारको अन्तिम दिन बिहिबार पनि शेयर बजार 3.14 झिनो अंकले बढ़ेर 2743.74 बिन्दुमा पुगेको छ। गत साता 2678.47 बिन्दुमा रहेको शेयर बजार यस साताभरिमा 65.27 अंकले बढ़ेर 2743.74 बिन्दुमा पुगेको हो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार।
पहिलो खेलमा किर्गिस्तानलाई 1-0 गोलले हराएको नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनशीपको दोस्रो खेलमा अहिले लिम्नानको सामना गरिरहेको छ। खेल दशरथ रंगशालामा भइरहेको छ। अञ्जिला तुम्बाब्वे सुब्बाको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो खेलमा जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा छ। यता म्यानमारले पनि पहिलो खेलमा कमजोर मानिएको किर्गिस्तानलाई हराएर एक खेल अघि नै फाइनल पुग्ने योजनामा छ। लिग चरणमा शीर्ष 2 स्थानमा रहने टोलीले फाइनल खेल्नेछ। हालसम्मको अंक तालिकामा म्यानमार शीर्ष स्थानमा छ। गोल संख्यामा पछि परेको नेपाल भने दोस्रो स्थानमा छ। लेमनानसँगको खेल जिते नेपालले सिधै फाइनलमा स्थान बनाउनेछ। हारेको खण्डमा भने प्रतियोगिताकै बलियो मानिएको म्यानमार विरूद्ध नेपाललाई जितको विकल्प हुने छैन। त्यसैले लेमनान विरूद्धको खेलमा नेपाल दबावमा रहनेछ। लेमनान केही युवा खेलाड़ी लिएर काठमाडौँ आइपुगेको छ। यी खेलाड़ीले म्यानमार विरूद्ध पहिलो खेलमा गोल खाएको 3 मिनटपछि नै टोलीलाई खेलमा पुनरागमन गराएको थियो, तर डिफेन्समा सम्हालिन नसक्दा पहिलो खेलमा पराजय बेहोर्न पुग्यो। पहिलो खेलमा म्यानमारले लेबनानलाई 3-1 गोलले हराएको थियो। नेपालले सन् 2024 भएको वाफ महिला च्याम्पियनशीपको फाइनलमा लेबनानलाई 2-1 गोलले हराएको थियो। साबित्रा भण्डारी र प्रीति राईले समान 1-1 गोल गरेपछि नेपाल लगातार जित निकाल्दै फाइनलमा पुगेको हो। यो लयलाई नेपाल निरन्तरता दिँदै लगातार दोस्रो पोइन्टमा जित निकाल्ने योजनामा छ।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 23.2 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 23 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। पोखराको अधिकतम 23.3 डिग्री सेल्सियस, न्यूनतम 10.6 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 24.9 डिग्री सेल्सियस, न्यूनतम 9.8 डिग्री सेल्सियस र दिपायलको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 10.6 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पोखरा विश्वविद्यालयबाट 7872 विद्यार्थी दीक्षित। प्राप्त ज्ञानलाई इमानदार भएर देशको हितमा उपयोग गर्न विद्यार्थीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। एउटै प्रकृतिका संरचना गाभ्ने, खारिज गर्ने तथा हस्तान्तरण गर्ने सम्बन्धी सुझावहरू कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने मन्त्री परिषद बैठकको निर्णय। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओद्वारा बाल बालिकाको क्यान्सरको उपचारमा प्रयोग हुने औषधि निशुल्क वितरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण। र G20 विदेश मन्त्रीहरूको बैठक दक्षिण अफ्रिकाको जोहानिसबर्गमा शुरू हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।